नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले संविधान संशोधन, राजनैतिक स्थिरता, आर्थिक सुदृढीकरण लगायतका लागि सत्ता सहकार्य गर्ने निर्णय गरेका छन्। त्यो सँगै दुवै दलले प्रधानमन्त्रीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्। सत्ता गठबन्धनको ठूलो दलका रूपमा रहेको एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि हिजै एमालेका तर्फबाट सरकारमा सहभागी हुनुभएका मन्त्रीहरूले सामूहिक राजीनामा दिनुभएको छ। ठूला दुई दलले सत्ता सहकार्य गर्न लागेको सन्दर्भमा विभिन्न खालका क्रिया र प्रतिक्रियाहरू देखिएका छन्। मूल रूपमा दुई ठूला दलले पछिल्लो केही दिन यता गरेका वार्ताहरूबाट एउटा सहमति निस्किएपछि त्यसबारे विभिन्न तिरबाट फरक फरक खालका प्रतिक्रियाहरू आएका छन्। दुई ठूला दलले सरकार बनाएपछि प्रजातन्त्र अलि अप्ठ्यारोमा पर्छ कि लोकतन्त्र समस्यामा जान्छ कि भन्ने खालका चिन्ताहरू पनि व्यक्त भएका छन् भने माओवादी सहितका केही दलले पश्चगमनतर्फ आगामी सत्ता गठबन्धन जाने दावी गरेका छन्। यसैको सन्दर्भमा आज हामी अन्तरसंवादमा नयाँ सत्ता सहकारीको तयारी, त्यसका कारण, पृष्ठभूमि, औचित्य लगायतका बारे कुराकानी गर्नेछौ। एमाले नेता प्रदीप गेवाली हामीसँग हुनुहुन्छ। अब जसरी संविधान निर्माणका क्रममा यहाँहरू कांग्रेस र एमाले सहकार्य गरेको थियो, त्यो बेला अलि फरक खालको विशेष परिस्थिति थियो। संविधान निर्माण गर्नुपर्ने थियो, लामो समयदेखि संविधान निर्माण भइरहेको थिएन। संविधान निर्माण गर्न भनेर बनाइएका सरकारहरू निष्कर्षमा पुग्न सकिरहेका थिएनन्। अहिले फेरि के त्यस्तै कुनै विशेष परिस्थितिको यहाँहरूले आकलन गर्नुभएको हो, या सत्तामा सहभागी हुने दुवै दलको तीव्र चाहना लाई निष्कर्षमा पुर्याउन खोज्नु भएको हो?
नेपालको करिब 35 वर्षको संसदीय अभ्यासमा नेकपा एमाले र नेपाली काँग्रेस जो सधैँभरि पहिलो र दोस्रो दलको रूपमा रहे, एउटै अपवाद यो 2064 सालको पहिलो संविधान सभा बाहेक सधैँभरि पहिलो दोस्रो अवस्थामा रहेका यी दलहरूको बीचमा सहकार्य एकदमै नौलो कुरा होइन। तपाईँले इतिहासमै हेर्ने हो भने 47 सालको संविधान बनाउने क्रममा पनि अन्तरिम सरकारमा हामी सँगै थियौँ। 55 सालमा तेस्रो प्रतिनिधि सभाको निर्वाचन गराउने प्रयोजनको लागि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा त्यति बेलाको दोस्रो ठूलो दल नेकपा एमाले सहभागी थियो, त्यही सरकारले चुनाव गरायो। र अघि तपाईँले मेन्सन गरिहाल्नुभयो, संविधान बनाउनका निम्ति दोस्रो संविधान सभा निर्वाचनपछि सुशील कोइराला नेतृत्वको सरकार मा चाहिँ दुईटै दलहरू सँगै थिए। त्यसबाहेक पनि जस्तो 2064 सालको पहिलो संविधान सभा निर्वाचनपछि सुकुमार दाहाल प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा गर्नुभएपछि 66 सालमा माधव नेपालको नेतृत्वमा काङ्ग्रेस एमालेको संयुक्त सरकार थियो। त्यसबाट एकदमै नौलो कुरा होइन। अब यहाँले जुन विषय उठाउनु भएको छ, के त्यस्तो असामान्य परिस्थिति थियो, यसलाई दुईटा एङ्गलबाट हेर्नु पर्ला। गएको निर्वाचन यतापट्टिको 19 महिनामा यो चौथो सरकारको अभ्यास हो। योभन्दा अगाडि पशुमन दाहाल प्रचण्डले सुरुमा नेकपा एमालेसँगको साझेदारीबाट आफू प्रधानमन्त्री बन्नुभयो, त्यो साझेदारी तोड्नुभयो, नेपाली काङ्ग्रेससँग सहकार्य गर्नुभयो, त्यो सरकारलाई पनि एक वर्षपछि छोड्नुभयो, फेरि नेकपा एमालेसँग सत्ता साझेदारी गर्नुभयो। यो कुनै पनि अभ्यासले वाञ्छित रिजल्ट दिन सकेन। यति बेला नेपाली जनताका चाहना कुल मिलाएर दुईटा नै छन्, धेरै त्यसलाई व्याख्या गर्न सकिएला। तर एउटा मुलुकमा राजनीतिक स्थायित्व होस्, स्थिरता होस्, नीतिहरूले निरन्तरता पाउन् भन्ने हो, र दोस्रो सरकारले डेलिभरी दियोस्, किनभने यत्रो ठूलो राजनीतिक परिवर्तनपछि जनताले आफ्नो जीवनमा देखिने गरी टेन्जिबल खालको परिवर्तन खोज्नु बिल्कुल स्वाभाविक कुरा हो। त्यस कारणले त्यो चाहिँ सरकारको डेलिभरी खोजिरहेका छन्। तर यी कुनै पनि अभ्यासबाट सोचे जस्तो काम अगाडि बढ्न सकेन, बरु उल्टै अब प्रचण्डको ध्यान चाहिँ यो मुलुकको बिग्रिँदो अवस्था, जनतामा बढ्दै गरेको निराशा, व्यावसायिक संकट अथवा व्यवसायहरूमा आएको श्रम, एउटा हताश स्थिति, यी सबै कुरा भन्दा पनि मसँग जादुई नम्बर छ र चाहिँ म 5 वर्ष सत्ता चलाउँछु, एउटाले छोड्यो भने अर्को छ, अर्कोले छोड्यो भने अर्को छ, ढङ्गको असाध्यै सत्ता चाहिँ लिप्साको राजनीतितिर मुलुक गयो। अब यसले त जनतामा बिस्तारै निराशा बढ्ने र विभिन्न खालका शक्तिहरूले चलखेल गर्ने एउटा स्थिति समेत पनि बन्न थाल्यो। मुलुक कतै अराजकतातिर जान्छ कि भन्ने स्थिति बन्यो र देशभित्रको अस्थिरतालाई आधार बनाएर बाह्य चलखेलहरू, हाम्रो राष्ट्रियता कमजोर हुने स्थिति पनि देखा पर्यो। यी सबै कुरालाई ध्यानमा राखेर चाहिँ एउटा स्थिर र बलियो सरकार दिनुपर्छ र त्यो सरकारको माध्यमबाट डेलिभरी दिनुपर्छ भन्ने उद्देश्यले यो सहमति हामीले गरेका हौँ। सरकारमा त एमाले छँदै थियो, अब कङ्ग्रेस पनि सरकारमा पुग्दो, अस्तिसम्म सरकारमै थियो। यो सरकारको निम्ति सरकार बनाउनका लागि गरिएको सहमति चाहिँ होइन।
जस्तो अब यसको पृष्ठभूमिका रूपमा संविधान संशोधनको कुरा र यहाँले अहिले उल्लेख गर्नुभएको राजनीतिक स्थिरता र आर्थिक सुदृढीकरणको कुरा लिएको छ, त्यति सरल देखिँदैन, त्यति सहज देखिँदैन भनेर एकातिर चाहिँ टिप्पणीहरू भएको छ भने अर्कोतिर कहीँ कतै 2047 सालको संविधान फर्काउने हो कि काँग्रेस एमाले भनेर माओवादीले चाहिँ आरोपहरू यहाँमाथि लगाउन थालिसकेको छ। अब संविधान संशोधनलाई पहिला त कसरी त्यसको औचित्य पुष्टि गर्ने, के कुराहरू संशोधन गर्ने यहाँहरूको सहमति भएको हो, कतिपय सहमतिका विषय बाहिर आइसकेका छैनन्, कसरी यी प्रक्रियाहरू अगाडि बढ्छन्?
पहिलो कुरा चाहिँ माओवादी साथीहरूले जे प्रतिगमन पश्चगमनको एउटा चर्चा गर्दै हुनुहुन्छ त्यो बेकारको कुरा हो, उहाँलाई थाहा हुनुपर्छ। नेकपा एमाले र नेपाली काङ्ग्रेस यो मुलुकमा लोकतन्त्रका निम्ति लडेका र आफ्नै बलमा लोकतन्त्र स्थापित गरेका पार्टी सबभन्दा पुराना पार्टीहरू हुन् र यिनीहरू लोकतन्त्र आइसकेपछि त्यसको लाभ लिनका लागि जन्मेका पार्टीहरू होइनन्, लोकतन्त्र स्थापना र त्यसको सुदृढीकरणका लागि जन्मेका पार्टीहरू हुन्। त्यसबाट उनीहरूको लोकतन्त्रप्रतिको निष्ठामाथि प्रश्न उठाउनु भनेको हास्यास्पद कुरा हो, नम्बर एक। दोस्रो, 47 सालको संविधानको पुनरावृत्ति भनेको त्यो कल्पनाभन्दा बाहिरको कुरा हो। मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ, त्यहाँबाट अझ अगाडि बढ्छ, पछाडि फर्किने भन्ने कुरा केही पनि छैन। त्यसबाट यो आशंका आफ्नो अक्षमतालाई ढाकछोप गर्नका लागि अरूलाई प्रतिगमनतिर फर्किए भन्ने आरोप चाहिँ यो राजनीतिक आरोप मात्रै हो, त्यतातिर जानु यसमा धेरै मैले टिप्पणी गर्नु पनि आवश्यक ठान्दिनँ, नेपाली जनताले विश्वास पनि गर्दैनन्। अब जहाँसम्म कुन कुन विषयमा चाहिँ संविधान संशोधन होला भन्ने यहाँको जिज्ञासा छ, हामीले जम्मा जम्मी दुईटा कुरा भनेका छौँ यस विषयमा। पहिलो, संविधान कार्यान्वयनको 10 वर्षको जति पनि हाम्रा अभ्यासहरू छन् यसको वस्तुनिष्ठ समीक्षा गरौँ। संविधानका केही विषयहरू अझ कार्यान्वयन गर्न बाँकी छन्, जस्तो प्रदेशहरूका केही गुनासा छन्, साझा अधिकारका सूची सम्बन्धी कतिपय चाहिँ कानुन केन्द्रले नबनाइदिएका कारणले, सङ्घ सरकारले नबनाइदिएका कारणले हाम्रो कार्य सम्पादनमा प्रभाव पर्यो, प्रदेश सरकारहरूले त्यो भन्नुभएको छ, कतिपय त अदालतमा मुद्दा समेत पनि छन् होइन। त्यसो भएको हुनाले पहिलो कुरा हामीले कार्यान्वयन कहाँ पुर्यायौँ, सबै कुराहरू संविधानको चाहिँ व्यवस्था अनुसार कार्यान्वयन भयो कि भएन, नम्बर एक। दोस्रो, यो कार्यान्वयन गर्दाखेरिका हाम्रा सिकाइहरू, हाम्रा अनुभवहरू, यसका सबल र दुर्बल पक्षहरू के रहे, र तेस्रो, राजनीतिक स्थिरताका लागि हाम्रा अभ्यासहरूमा रहे समस्या छन् कि वास्तवमा संविधानमै पनि कहीँ कतै समस्याहरू छन्, किनभने हामीले एउटा बलियो राष्ट्रिय स्थिरताको चाहिँ हामीले कल्पना गर्यौँ। अब संसद त स्थिर देखियो सर्वोच्च अदालतको फैसलापछि, प्रतिनिधिसभा विघटनका विगतका निर्णयहरू बदर भए, तर सरकार भन्ने हो भनेदेखि चाहिँ पटक पटक फेरिरहने र सरकार फेरिएपछि नीतिहरू फेरिने जुन एउटा स्थिति छ, यसमा कति हाम्रा अभ्यास जिम्मेवार छन्, कति संविधानका के प्रावधानहरू पनि यसमा जिम्मेवार छन् कि, त्यसको एउटा वस्तुनिष्ठ समीक्षा गरौँ र यदि कहीँ कतै राजनीतिक स्थिरतालाई चाहिँ बलियो बनाउन, राजनीतिक स्थिरतालाई सुनिश्चित गर्नका लागि चाहिँ संविधानका कतिपय दफाहरू चाहिँ यदि ती मिलाउनु पर्नेछन्, संशोधन गर्नुपर्नेछन् भनेदेखि त्यसमा प्रवेश गरौँ भन्ने यो जम्मा जम्मी राजनीतिक स्थिरता लाई केन्द्रबिन्दुमा राखेर चाहिँ संविधानको एउटा समग्र कार्यान्वयनको समीक्षा पुनरावलोकनको कुरा छ। त्यसो भएर यस विषयमा अनावश्यक रूपमा आशंकाहरू पैदा गर्नु व्यर्थको कुरा हो। हामीले यद्यपि सबै कुराको समाधान संविधानमै खोजेर हुँदैन, त्यसमा चाहिँ संविधान कस्तो हुन्छ, संविधानको कार्यान्वयन कस्तो हुन्छ भन्ने कुरा धेरै हदसम्म पात्रहरूको भूमिकाले पनि काम गर्छ, त्यस कारणले गर्दा कति पात्रहरू जिम्मेवार छन् र कति चाहिँ साँच्चै नै संविधानमा अब नयाँ अभ्यास भएको हुनाले कहीँ कतै हामीले मिलाउन सकेका छैनौँ कि भन्ने कुरालाई वस्तुनिष्ठ ढङ्गले समीक्षा गर्ने हो। नभए संविधानका जुन फन्डामेन्टल पिलरहरू छन् जनताको हातमा रहेको जनतामा निहित सार्वभौम सत्ता, संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय, समाजवाद उन्मुख हाम्रो राज्यको चरित्र, तीन खम्बे अर्थनीति, जनताका मौलिक अधिकारहरू, महिला लगायतका विभिन्न पछाडि परेका समुदाय वर्गका निम्ति संविधानले गरेका चाहिँ विशेष व्यवस्थाहरू, ती कुराहरूको बारेमा पुनरावलोकन गर्ने, त्यहाँबाट पछि हट्ने कुरा कसले कल्पना गर्न सक्छ? त्यो कल्पनाभन्दा बाहिरको कुरा हो र यो एउटा राजनीतिक स्टन्टबाजी मात्रै हो।
जस्तो अब यहाँहरू दुईटा पार्टी मिलेर बहुमत त भइ नै हाल्थ्यो, यहाँहरूले संविधान संशोधनको सन्दर्भ उल्लेख गर्नुभएको छ र राष्ट्रिय सहमतिको विषय पनि उठाउनु भएको छ। अब यो राष्ट्रिय सहमतिको सरकार भनिएको छ, अब यसमा केही दलहरूले समर्थन पनि गरेका छन् कि अब हामी पनि यो सरकारमा सहभागी पनि हुन्छौं भनेका छन्, तर यहाँहरू अब दुई तिहाई पुर्याउनेतिर कसरी लाग्नुहुन्छ? कसरी यो राष्ट्रिय सहमतिको सरकारको स्वरूप हुन्छ?
यसमा हामीले सबै दलहरूलाई आह्वान गरेका छौँ। पहिलो कुरा मैले यहाँलाई के आग्रह गरौँ भने यो जुन हामीले नयाँ सहकार्यको सहमति गरेका छौँ यो कसैप्रति लक्षित छैन, कसैका विरुद्ध पनि लक्षित छैन। एउटा कुरा म यहाँको यो लोकप्रिय कार्यक्रम मार्फत जानकारी पनि गराउन चाहूँ। वास्तवमा यो विषयको उठान भनेको प्रधानमन्त्री स्वयंले गर्नुभएको हो। अघिल्लो हप्ता उहाँले सत्ता साझेदार दलहरूसँग कुनै पनि परामर्श नगरिकन, नेकपा एमालेसँग लाई सामान्य एउटा सङ्केत पनि नगरिकन प्रमुख विपक्षी दल नेपाली काङ्ग्रेससँग अब राष्ट्रिय सहमतिको सरकार बनाऊ भनेर उहाँले प्रस्ताव राख्नुभयो। अर्थात् प्रधानमन्त्री स्वयंले सरकारको विकल्प खोल्नुभयो भनौ न, एक भाषामा भन्ने हो, एक अर्थमा भन्ने हो भनेदेखि। नेपाली काङ्ग्रेसले त्यसमा सहमति जनाएन। राष्ट्रिय सहमति भनेको के हो, त्यसमा को को दलहरू आउँछन्, कसले नेतृत्व गर्छ, विपक्षी हुन्छ कि हुन्न, विपक्षी भएन भने के हुन्छ, यस्ता कुराहरूमा र विगतका अब त्यता मिठा अनुभवहरूको आधारमा उहाँहरूले चाहिँ त्यो कुराहरूलाई, त्यो प्रस्तावलाई एक किसिमले इन्कार गर्नुभयो। हामीले त्यसपछि नेपाली काङ्ग्रेसले अलिक सिरियसली हामीसँग कुरा गर्यो, यस्तो प्रस्ताव ल्याउनुभयो प्रधानमन्त्रीले, यो के हो, यसको अर्थ के हो भनेपछि हामी त छक्क पर्यौँ। हामी त यही विद्यमान सरकारलाई नै निरन्तरता दिने कुरामा हामी दृढ नै थियौँ, सधैँभरि सरकार परिवर्तनको खेलमा लाग्नु हुँदैन भनेर बडो उदारताका साथ हामीले कुनै मन्त्रालयको बारेमा छलफल पनि नगरिकन, विवाद पनि नगरिकन उहाँहरूलाई रोजे रोजेको मन्त्रालय दिएर हामीले चाहिँ छोडेका मन्त्रालयहरू लिएर एकदमै सहजतापूर्वक सरकार चलाइरहेका थियौँ, चलाउनलाई सहयोग गरिरहेका थियौँ। हो केही इस्युहरूमा हाम्रा असहमतिहरू अथवा केही छलफलहरू थिए, जस्तो बजेट जुन ढङ्गले बन्नु पर्थ्यो त्यस्तो बनेन, त्यसको बारेमा सामान्य परामर्श पनि भएन, लगायतका विषयहरूमा चाहिँ हाम्रा केही इस्युहरूमा छलफल थिए, तर त्यसले सत्ता सहकार्य नै प्रभावित हुने स्थिति थिएन। तर प्रधानमन्त्री स्वयंले चाहिँ एउटा वैकल्पिक सरकारको खोजी गर्दै हिँडिसकेपछि राष्ट्रिय राजनीति यो बिन्दुमा आएको हो, पहिलो कुरा मैले यहाँनिर निवेदन गरेँ। दोस्रो कुरा चाहिँ अब प्रधानमन्त्री स्वयंले राष्ट्रिय सहमतिको सरकार बनिरहेको सन्दर्भमा अब सबै खालका प्रयोगहरू एक किसिमले असफल पनि भए, अब एमाले माओवादी मिलेर पनि चलेन, काङ्ग्रेस माओवादी मिलेर पनि चलेन, यो स्थितिभित्र र कसैप्रति पनि उहाँ चाहिँ इमान्दार पनि रहन सक्नु भएन आफ्ना सत्ता सहयात्रीहरूसँग, यो स्थितिभित्र मुलुक अलिकति मुलुकको स्थिति बिग्रिँदै जान थाल्यो, मुलुकको छविमा समेत यसले प्रभाव पार्न थाल्यो र जनताको जनादेश एकातिर छ, ठुला दलहरू चाहिँ सधैँभरि एउटा काँध थाप्ने हैसियतमा मात्रै हुने भए, जसलाई जनादेश प्राप्त छ उनीहरूले नेतृत्व नगर्ने, जसलाई जनादेश प्राप्त छैन उसले चाहिँ त्यो पनि एउटा कोर्समा एउटै एउटा चाहिँ नीतिका आधारमा अगाडि बढ्ने होइन, छ छ महिनामा वर्ष वर्षमा चाहिँ कोर्स परिवर्तन गर्दै जाँदा त यसले त लोकतन्त्रकै उपहास भयो भन्ने पृष्ठभूमिमा चाहिँ यो बिन्दुमा आइपुगेको हो पहिलो। त्यसले गर्दाखेरि हामीले अघि पनि मैले भने जुन चारवटा मुख्य उद्देश्य हामीले चाहिँ किठान गरेका छौँ, राष्ट्रिय हितको रक्षाको पहिलो प्रश्न, दोस्रो सुशासन कायम गर्ने दोस्रो प्रश्न, आर्थिक विकास र समृद्धिलाई अगाडि बढाउने, अहिलेको राजनीतिक आर्थिक एउटा जुन सङ्कुचनको अवस्था, आर्थिक किसिमको मन्दीको अथवा चाहिँ शिथिलताको अवस्था छ, यसलाई अन्त्य गरेर विकास निर्माणका कामलाई गति दिने, र चौथो चाहिँ राजनीतिक स्थायित्व कायम गर्ने, यो प्रयोजनका लागि आउनु सबै दलहरू यो कसैका विरुद्ध लक्षित होइन, सबैलाई समेटेर यो चाहिँ एउटा डेलिभरी दिउँ, जनतामा विश्वास जगाउँ, देश हामीले नै बनाउने हो, देश बनाउन सकिन्छ, राजनीतिक दलहरू जिम्मेवार भएर प्रस्तुत हुँदा र उनीहरूले नेतृत्व गर्दाखेरि देश अगाडि बढ्छ भन्ने कुरा एउटा विश्वास दिलाउनका निम्ति गरिएको कुरा हो। हामीले आह्वान गरेका छौँ, विभिन्न दलहरूले यसलाई सकारात्मक रूपमा लिनुभएको छ, हामी खुसी पनि छौँ। आगामी दिनमा थप दलहरूसँग पनि संवाद गर्छौँ। हामीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उहाँको दललाई समेत आह्वान गरेका छौँ। यो अनावश्यक रूपमा तिक्तता बढाउने कुरा चाहिँ जरुरी छैन। वास्तवमा उहाँ आफैले पनि भन्नुभएको थियो यो तेस्रो र मेरो निम्ति सम्भवतः अन्तिम एउटा अवसर हुनेछ। यो अन्तिम अवसर सदुपयोग गर्न नसकेको, अन्तिम अवसरले रिजल्ट दिन नसकेको सत्य हो। त्यो सत्यलाई आत्मसात गरेर उहाँले चाहिँ एकातिर अहिले त्यो सहमतिको सरकार बन्नका निम्ति मार्ग प्रशस्त गर्ने र दलहरूसँग नयाँ ढङ्गले संवाद थाल्ने, कहाँ कहाँ कमीहरू रहे दुवै दलसँग उहाँले सत्ता साझेदारी गर्नुभयो, त्यो त्यो सत्ता साझेदारीमा किन चाहिँ हरेकचोटि समस्याहरू उत्पन्न भए त्यो रिभ्यू गर्ने बेला हो उहाँको निम्ति पनि भन्ने म ठान्छु। हामी चाहिँ सबैलाई समेट्ने हाम्रो अधिकतम प्रयत्न हुनेछ।
आदरणीय श्रोता, हामी अन्तरसम्वादमा छौँ। अन्तरसम्वादमा आज हामी नेकपा एमालेका नेता उपमहासचिव प्रदीप गेवालीसँग कुराकानी गरिरहेका छौँ। संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले संविधान संशोधन, राजनीतिक स्थिरता, आर्थिक सुदृढीकरण लगायतका लागि सत्ता सहकार्य गर्ने निर्णय गरेपछिको अवस्थाबारे हामी कुराकानीमा छौं। उपमहासचिवज्यू, जस्तो अब विपक्षी रहने नरहने जुन सन्दर्भ कांग्रेसले जिज्ञासा राख्यो भनिएको छ, अब आज आम मानिसहरूले पनि त्यो जिज्ञासा राखिरहेका छन्। दुई ठूला दलहरू सरकारमा सहभागी हुँदाखेरि विपक्षी दलहरूको को विपक्षी होला, विपक्षीहरूको भूमिका कस्तो होला, अथवा अलिकति स्वेच्छाचारी हुन्छ कि, अलिकति निरङ्कुश हुन्छ कि, लोकतन्त्रलाई कहीँ कतै समस्या पर्छ कि, यी जिज्ञासाहरू चाहिँ को जवाफ यहाँहरूले कसरी दिनुहुन्छ?
होइन, पहिलो कुरा चाहिँ यो सधैँभरि हुने स्थिति होइन, खास बेलामा मात्रै यस्ता अभ्यासहरू हुने हुन्। लोकतन्त्रमा आम रूपमा बहुमत प्राप्त दलले चाहिँ सरकार बनाउँछ र अरू दलहरू चाहिँ विपक्षमा रहन्छन्। यो लोकतन्त्रको सौन्दर्य हो र अहिलेको स्थिति भनेको कसैले पनि बहुमत प्राप्त गर्न नसकेको र यसभन्दा अगाडिका तीनवटै अभ्यासहरूले चाहिँ परिणाम दिन नसकेको स्थितिभित्र हामी यो प्रक्रियामा जाँदैछौँ। त्यस कारणले त्यसले लोकतन्त्रलाई कमजोर गर्छ भन्ने कुरा बिल्कुल सत्य होइन। लोकतन्त्र कमजोर भएर कहाँनिर हुन्छ भने सरकारले डेलिभरी नै दिन सक्दैन। सरकारको ध्यान भनेको कसरी सत्ताको कुर्सी मात्रै टिकाउने हो भन्ने कुरा, बिहान साँझ उसको ध्यान चाहिँ त्यही सङ्ख्यात्मक जोड घटाउ, कति बेला कुन दलले समर्थन फिर्ता लिन्छ र म चाहिँ अल्पमतमा पर्ने हुँ भन्ने चिन्ताले चाहिँ साना दलहरूलाई चित्त बुझाउँदा बुझाउँदै उनीहरूका जायज नाजायज वाञ्छित अवाञ्छित सबै खालका मागहरू पुरा गर्दा गर्दै प्रधानमन्त्रीको सम्पूर्ण ध्यान त्यहाँनिर जाने, प्रधानमन्त्रीले टोटल कमान्ड गर्न नसक्ने राज्य, किनभने धेरै दलहरू र ती दलहरूलाई तुष्टिकरण गर्दा गर्दै एपिज गर्दा गर्दै उहाँहरूले के गरिरहनु भएको छ मन्त्रालयमा भन्ने बारेमा सामान्य अनुगमन निगरानी पनि गर्न नसक्ने, अलिकति कडाइका साथ प्रस्तुत भयो भनेदेखि सरकारै धर्मरा हुने, त्यसले पो लोकतन्त्र कमजोर हुन्छ त। त्यो अस्थिरताले पो लोकतन्त्र कमजोर हुन्छ। स्थिर बलियो र एकाउन्टेबल सरकार हुँदा लोकतन्त्र कमजोर हुने होइन। यो चाहिँ जनरल फेनोमेनन होइन, सधैँभरि यस्तो हुने होइन। अहिलेको एउटा विशिष्ट स्थितिभित्र चाहिँ त्यस्तो अवस्था सृजना भएको हो। अब कतिपय दलहरू विपक्षमा रहनु होला थाहा छैन, अहिले हामीले सबैलाई आह्वान गरेका छौँ, यो कसैका विरुद्ध लक्षित नभएको हुनाले सबै मिलेर देश बनाऊ भन्ने हाम्रो अपिल हो। तर कोही सरकारमा रहनु होला, कोही सरकारमा नरहनु होला, हामीले एउटा फर्मुला पनि प्रस्तुत गर्नेछौँ। यदि यो राष्ट्रिय सहमतिको सरकार हुँदा सदनमा हाम्रो जे जस्तो हैसियत छ, उपस्थिति, अब कङ्ग्रेस सबभन्दा ठुलो दल छ, एमाले अलिकति कम छ तर झन्डै झन्डै हाराहारी छ, अलिक धेरै तल माओवादी छ, त्यसभन्दा तल रासोपा छ, त्योभन्दा तल राप्रपा छ, यस्तै यस्तै एवं रीतिले चाहिँ जुन दलहरू बनेका छन्, यदि सबै सरकारमा सहभागी हुनुभयो भने उहाँहरूको स्ट्रेन्थको आधारमा चाहिँ शक्ति बाँडफाँड, मन्त्रालय बाँडफाँड, त्यो ढङ्गको कुरामा एकदम ओपनली हामी छलफल गर्छौँ। मैले सुरुमै यहाँलाई भने कि यो सरकार बनाउनका निम्ति सरकार, सरकारमा हुनका निम्ति सरकार भन्ने कुरा होइन, यो एउटा मिसनका निम्ति, एउटा खास ध्येयका निम्ति हामी त्यहाँ जाँदैछौँ भनेदेखि चाहिँ अब आह्वान हामी यसरी सबैलाई गरेका छौँ। हुनसक्छ कोही दलहरू प्रतिपक्षमै बस्न उहाँहरूले त्यो प्राथमिकता उहाँहरूको त्यो होला, उहाँहरूले त्यो छनौट गर्नु होला, उहाँहरूले प्रतिपक्षबाट सरकारलाई गरिरहने रचनात्मक आलोचनाहरूलाई त्यसले चाहिँ सरकारले सकारात्मक रूपमा लिनुपर्छ, त्यसले डेमोक्रेसीलाई बलियो बनाउँछ। तर अहिले चलिरहेको बहस यस्तै ढङ्गको खालि दिन कटाउने सरकार भइरहँदा त्यसले चाहिँ खालि आफ्ना सत्ता साझेदार साना दलहरूका वाञ्छित अवाञ्छित माग पुरा गर्ने र राज्य एकदम स्थिर र कमजोर डेलिभरी विहीन हुँदा लोकतन्त्र बलियो हुन्छ, तर बलियो स्थिर र डेलिभरी दिने सरकार हुँदाखेरि चाहिँ लोकतन्त्र कमजोर हुन्छ भन्ने यो भाष्यलाई चाहिँ हामीले बिल्कुल बदल्नुपर्छ भन्ने म ठान्छु।
अब नेताजी, पछिल्लो समयको यदि कुरा गर्ने भने जुन खालको निराशा देखिएको छ, यहाँले पनि पृष्ठभूमिमा धेरै कुरा भनिसक्नु भएको छ, मुख्य कुरा खास ध्येय या काम गर्ने या परिणाम निकाल्ने। अब यसमा हामी कुरा गर्दा मुलुकमा राजनीति अलि बढी लोकप्रियतावादमा केन्द्रित भयो, अब गर्न नसकिने कुराहरूको सपना देखाइदिने, अहिले जसरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जुन लाइन छ त्यो लाइन म झ्याप्पै घटाइदिन्छु, विदेश गएकाहरूलाई सबैलाई फर्काउँछु भन्छ एउटा दल, एकजनालाई पनि फर्काउन सक्दैन, 17,000 मानिसको मृत्यु हुन्छ एउटा कुनै सपनामा, ती सपना तुइन्छन्, मुठीभरका मानिसहरूको आर्थिक सबलता त होला तर अरू त्योभन्दा तल जान्छन्, मुलुक निकै 50 वर्ष 100 वर्ष पछाडि जान्छ, अझै पनि सपना ठूला ठूला देखाइन्छ, यथार्थ यो हो हामी 10 वर्ष होइन हामी 20 वर्ष या 30 वर्ष पछि मात्रै हामी एउटा अवस्थामा पुग्न सक्छौं, त्यसपछि हामी अगाडि जान सक्छौं भनेर कुनै दलले भन्दैन, सबैको ध्यान मत कसरी तान्ने भन्नेमा छ। अब यो अवस्थामा ठूला दुई दल मिल्न लागेका छन्, अब पक्कै यदि यथार्थ जानकारी गराएर हाम्रो अवस्था यो हो, हामी चाहिँ यति वर्षमा मात्रै यहाँ पुग्छौं, हामी अहिल्यै अमेरिका बन्न सक्दैनौं, अहिल्यै हामी स्विजरल्याण्ड बन्न सक्दैनौं, यहाँहरूले त्यो इमान्दारिताका साथ अवस्था प्रष्ट पारेर यहाँले भने जस्तो खास ध्येयमा काम हुन्छ त अब?
एकदम सही भन्नुभयो। वास्तवमा पछिल्लो राजनीति चाहिँ एकदम पपुलिजमतिर लोकरिजाइतिर कसले चर्का कुराहरू गर्ने भन्नेतिर एक खालको कम्पिटिसन जस्तो पनि भयो, त्यसले हरेकचोटि जनतालाई बढी आशावादी बनाउने र त्यो आशा पूरा नहुँदाखेरि थप निराश हुने स्थिति त्यो भएको सत्य हो। यसमा मैले खालि के तपाईँलाई जोड दिन चाहौँला भने तपाईँले भन्नुभएको सत्य हो कि केही समय लाग्छ मुलुकलाई त्यो उचाइमा पुर्याउनका निम्ति केही समय लाग्छ, तर केही समय लाग्नका निम्ति पनि पहिलो पाइला त सही हुनु पर्यो नि त। आज तपाईँले चाल्ने कदमले, आज तपाईँले राख्ने इँटाले, आज तपाईँले राख्ने जगको ढुङ्गाले नै भोलिको चाहिँ भवन निर्माण हुने हो। त्यो ठिक ढङ्गले राखियो कि राखिएन भन्ने कुरा प्रश्न हो, पहिलो प्रश्न त्यो हो। हामी ठिक बाटोमा हिँडिरहेका छौँ कि छैनौँ भन्ने कुरा नम्बर एक। दोस्रो, नेपाली जनताका धेरै ठुला आकाङ्क्षा महत्वाकाङ्क्षाहरू पनि छैनन्, धेरै ठुला सपना पनि छैनन्। कुल मिलाएर राज्य एउटा प्रणालीमा चलोस्, कसैको भन्सुन नलागोस्, हस्पिटलमा जाँदा, मालबोटमा जाँदा, कुनै सरकारीमा कुनै ठाउँमा चाहिँ जागिर खोल्यो त्यो जागिर गर्न जाँदा तपाईँले मेरिटको आधारमा चाहिँ जागिर पाउनुहोस्, यसभित्र रोजगारीका अवसरहरू सिर्जना हुन सकुन् र राज्यले दिने जुन बेसिक सुविधाहरू छन् ती सुविधाहरू चाहिँ बिना मर्मलाइजा चाहिँ राज्यले दिन्छु भनेका सुविधाहरू नागरिकलाई दियोस् र आफूले गरेका उत्पादनका चिजहरूको बजार भाव पाउन्, बिचौलियाहरूले चाहिँ त्यो बर्मलुट गर्न नपाउन्। कुल मिलाएर नेपाली जनताका चाहनाहरू यिनै नै हुन्, त्यो गर्न नसकिने कुराहरू छैनन्। कोही विभिन्न विगतका सरकारहरूका खास खास कालखण्डमा हामीले त्यो गरेर पनि देखाएका छौँ। अब हाम्रो आजको मूल समस्या 3 या 4 होला। पहिलो त अस्थिरताले गर्दाखेरि अब एउटा मन्त्रीले आफ्नो मन्त्रालयका चाहिँ कार्यादेशहरू सित्ता सित्तै कसरी अगाडि बढ्ने, विगतमा कहाँ भएको छ र हामी कहाँ के काम भएका थिए र आज कहाँ छौँ भन्ने कुरा सित्ता सित्तै समय जाने, यो अस्थिरताले सबभन्दा ठुलो हानी पुर्याएको छ। अस्थिरताले हाम्रो ब्युरोक्रेसीलाई ठुलो प्रभाव पारेको छ र हाम्रो ब्युरोक्रेसी चाहिँ डेलिभरीमुखी, एक्सनमुखी, रिजल्ट ओरिएन्टेड भन्दा पनि प्रक्रियामुखी छ। उहाँहरूलाई अलिअलि डर पनि छ, किन राजनीतिक नेतृत्वले जिम्मेवारी नलिइदिने, केही फाइलमा सदर गर्यो भनेदेखि, टिप्पणी उठायो भनेदेखि भोलि मुद्दामा हामीलाई आफैमा जाने, त्यस कारणले ब्युरोक्रेसीलाई प्रोफेसनल काममा लाग्ने गरिकन विकास गर्न जरुरी छ। त्यसको हामीले धेरै पूर्वाधारका कामहरू गरे पनि, पूर्वाधारमा नेपालले काफी प्रगति गरे पनि, सामाजिक क्षेत्रमा काफी प्रगति गरे पनि हामी चुकिरहेको भनेको चाहिँ खास गरेर देशभित्र रोजगारीका अवसर सृजना गर्नका निम्ति हो। त्यसका निम्ति राज्यले चाहिँ त्यस क्षेत्रमा लागिरहेकाहरूलाई प्रोत्साहन गर्ने, संरक्षण गर्ने, अब ठुला दुईटा अर्थतन्त्रको बिचमा हामी छौँ, उनीहरूका सामानसँग हामी प्रतिस्पर्धा गर्न सक्दैनौँ भने ठूला देशहरूले त संरक्षणवादी नीति लिन्छन्, अमेरिका जस्तो देशहरूले संरक्षणवादी नीति लिन्छ, युरोपियन युनियनले लिन्छ, भारतले चीनले लिन्छ भने हामी चाहिँ एकदमै उदार भएर संसारमा उत्पादन भएका हरेक चिजहरूलाई अन्धाधुन्ध नेपालभित्र भित्र्याउने र नेपालका उत्पादन जेसुकै हुन् नेपाली उत्पादकहरू चाहिँ सडकमा पुगुन् तर हामीले चाहिँ विदेशी सामानलाई आँखा चिन्देर भित्र्याउनुपर्छ भन्ने खालको नीतिले पनि हाम्रो विकासलाई अवरोध गरेको छ
हजुर।
एउटा प्रणालीमा सामने यी कामहरू गर्यो भने गर्न सकिन्छ, यो पाइला आजबाट सुरु गर्नुपर्छ।
यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका नेता उपमहासचिव प्रदीप कुमार गेवाली। अन्तर्संवादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र राजु थापासहित सन्तोष रेग्मी बिदा हुन्छु। अवस्था नमस्कार।